40까지나?
저거 우아했잖아.
왜 90까지나?
꼬주다죠?
비디 보고 있나?
90까지나? 90대야코.
السلام علیکم سامعین, پروگرام ہے کچھ تو کہیے. میں ہوں آپ کی میزبان شہناز عزیز, پروڈیوسر ہماری گلرخ ہیں اور انجینئر ہیں کرٹس بائنم. ہمارے آج کے مہمان, ان کی پسندیدگی کا, ان کے لیے پسندیدگی کا اندازہ سے ہو سکتا ہے کہ فیس بک پر بہت سے سوالات ان کے لیے موجود ہیں, لیکن چلیے ایک جھلک سنتے ہیں ان کی آواز کی.
گوجرانوالہ کے جو ہے نا پہلوان اور بٹ دونوں مشہور ہیں, اور میں ایک دفعہ میں نے لکھا میں کہ بٹ گوجرانوالہ میں اتنے ہوتے ہیں کہ میں بچپن میں پریشان ہوتا کہ یہاں اتنے بٹ کہاں سے آتے ہیں. تو پھر میں نے ایک جو ہے نا روڈ پہ دیکھا کہ ایک بہت بڑی فیکٹری تھی, اس کے باہر لکھا ہوا تھا بٹ مینوفیکچرنگ انڈسٹری.
تو آپ نے کہا یہاں سے بٹ تیار ہو کے نکلتے ہیں.
میں نے بچپن میں سوچا, میں نے کہا یہاں بٹ بنتے ہوں گے جو اتنے بٹ یہاں ہیں.
پہنچ بھی سکتے تھے آپ دو چار اپنی مرضی کے بٹ نکلوانے کے لیے.
تو بندہ گوجرانوالہ میں پیدا ہو جائے پھر اسے بٹ ہونے سے کوئی نہیں روک سکتا.
تو سامین وہی بٹ صاحب جو کہ پہلوان نہیں ہیں, تو ان سے بات کرتے ہیں. السلام علیکم ڈاکٹر یونس بٹ.
وعلیکم السلام جی, کیا حال ہے آپ کے؟
بس بالکل ٹھیک ٹھاک. اور اس میں سب سے دلچسپ بات یہ ہے کہ میں نے یہ تھوڑا سا ڈالا تھا, یہ جو آپ نے بات کہی تھی بٹ مینوفیکچرنگ انڈسٹری کے بارے میں, تو فیس بک پر آپ کے لیے کئی سوال جو ہیں نا اسی سے متعلق آئے. میں بھی آپ کو بتاتی ہوں, لیکن پہلے تو آپ ہمارے سننے والوں کو بتائیے کہ اس وقت تازہ ترین آپ کی کون سی تخلیق ہے, کیا ہو رہا ہے اس وقت؟
آج کل میں جو ہے کچھ کامیڈی ڈرامے ہیں ان پہ ان کی ریکارڈنگز چل رہی ہیں, ان پہ کچھ کام چل رہا ہے. ایک ڈرامہ جو ہے وہ کمپلیٹ ہو گیا, رومیو ویڈز ہیر.
اچھا.
اور ایک شاہ رخ کی سالیاں جو ہے وہ پروڈکشن میں ہے. تو کچھ عرصہ جو ہے میں نے سیاست سے تھوڑا سی چھٹی کی ہوئی ہے, تو آج کل میں کامیڈی ڈرامے اور فلمز وغیرہ پہ ہی کام کر رہا ہوں زیادہ.
اچھا اچھا ڈاکٹر صاحب, یہ آپ کے فون میں تھوڑا سا شور ہے, تو آپ کو ہم دوسرے نمبر پہ بھی کال کر رہے ہیں, آپ اٹھا لیجیے گا فون اگر آپ کے پاس گھنٹی بجے. لیکن یہ بتائیے فلمیں کون سی اس وقت, کن فلموں پہ کام کر رہے ہیں آپ؟
فلم ہے ایک جو ہے ہم دو نو.
اچھا.
ایک تو تن ہم دونوں.
جی
یہ ہے ہم دو نو.
اچھا اینو نو. اچھا اچھا,
ہاں
بہت ہی آپ کے نام.
جی
تو کیا اس میں کیا ہے, یہ کس طرح, یہ نو کہاں کہاں فٹ ہوتا ہے یہ ہم دو نو؟
یہ جو ہے اس پہ بیس کرتی ہے کہ مطلب ہم بہت محبت کرتے ہیں اور پھر ہم شادی کرتے ہیں تو پھر ہم بور کیوں ہو جاتے ہیں.
اچھا اچھا اچھا, آپ کو
اس کانسیپٹ کو ڈسکس کیا ہے.
آپ کو گھنٹی سننے میں آ رہی ہے اپنے دوسرے فون پہ؟
میرا جو ہے وہ دوسرے فون کا جو ہے نا وہ بھی سم اسی فون میں ہے.
اچھا ہم ایسا کرتے ہیں کہ ہم آپ کی ایک چھوٹی سی جھلک سنتے ہیں ایک اور ڈرامے کی, اور اس میں آپ یہ فون بند کر دیجیے تو ہم دوسرے فون پہ آپ کو ملا رہے ہیں, اس میں کافی شور ہے. جی
تو ہم پھر اس سے بھی بڑے شاعر کو بلائیں گے, 70 سال کے شاعر.
ہاں ٹھیک ہے, لیکن بلائیں گے کون سا شاعر, کوئی بڑا شاعر ہونا چاہیے. بابی سوچو کسی بڑے شاعر کے بارے میں.
ماما کوئی عالم چننا جتنا بڑا شاعر ہونا چاہیے. یس, میری کتاب میں نا مختلف شاعروں کے نام لکھے ہیں. اسد اللہ غالب, میر تقی مارکیٹ.
میر تقی میر لکھا ہوا ہے؟
ہاں ہاں, میر تقی میر, علامہ اقبال, فیض احمد فیض, زندہ جاوید شاعر ہیں.
سنبل, ہم زندہ جاوید کو بلا لیتے ہیں, یہ جوان لگتا ہے, ہم ینگسٹرز میں گھل مل جائے.
کوئی بڑا شاعر ہونا چاہیے, کسی بڑے شاعر کا نام بتاؤ.
ماما بڑا شاعر تو اسد اللہ غالب ہے.
بس پھر ٹھیک ہے, ہم اسد اللہ غالب کو ہی بلائیں گے.
تو ہمارے ڈاکٹر صاحب واپس آ گئے, ڈاکٹر محمد یونس. ویسے ڈاکٹر صاحب آپ کو ڈاکٹر کہنے میں ایک مسئلہ یہ ہے کہ ہمارے کئی کالرز نے آپ سے, ایک نے جوڑوں کے درد کا علاج پوچھا ہے اور ایک نے کسی اور مرض کا علاج پوچھا ہے. تو یہ ڈاکٹر جو ہے اب کیا کریں, ڈاکٹر کہیں بھی جاتے ہیں ان سے بیماریوں کے بارے میں پوچھے جاتے ہیں, اور آپ تو سچ مچ کے ڈاکٹر ہیں بھی ویسے, ये और बात है कि जोड़ों के माहिर नहीं है आप।
वैसे जो है मतलब जोड़ों का दर्द जो होता है, अच्छा जोड़ा हो तो फिर कोई दर्द नहीं होता।
अच्छा।
अगर जोड़ा बेजोड़ हो तो फिर दर्द बड़े होते हैं,
और खासतौर पर जोड़ तोड़ के अगर माहिर हो तो बहुत ही होते हैं, क्योंकि बहुत मसरूफियत रहती है जोड़ों को। अच्छा, मैं वो पढ़ दूँ आपको, एक जम्मू कश्मीर से तौसीफ शौकी ने उसी कारखाने की बात की है कि अक्सर लोग बचपन की बातें भूल जाते हैं, तो क्या डॉक्टर साहब कभी बड़े होने के बाद, यानी डॉक्टर यूनुस भट्ट वहाँ गए या नहीं? एक और आशिक खांडे ने भी यही बात पूछी है आपसे, और आशिक खासखेली ने ये पूछा है कि इसमें बनता क्या था दरअसल इस कारखाने में, तो आप बताइए इन तमाम सवालों के जवाब।
मैंने जो है वो उस कारखाने के अंदर तो मैं गया नहीं, लेकिन मुझे लगता है वहाँ शायद जो है वो पंखे बनते होंगे, इस तरह की जो है मुजरावाला में काफी इंडस्ट्रीज हैं। अच्छा। लेकिन यह है कि बट वहाँ बहुत होते हैं, हर दूसरा आदमी जो है वो गुजरावाला में बट्टी होता है।
तो डॉक्टर साहब आप पहलवान क्यों ना बने, ये सवाल है मेरा, अगर वहाँ पहलवान भी बहुत होते हैं।
पहलवान के मैंने वो भी वाक्या बताया हुआ है कि हाँ। मुझे शुरू में बड़ा शौक था पहलवान बनने का।
हाँ।
और मेरी सेहत ऐसी है कि मैं बताता होता हूँ कि मेरी वालदा जब मुझे स्कूल लेके जाती थी तो मोहल्ले वाले यही समझते थे कि इलाज के लिए ना अस्पताल लेकर जा रही है।
अच्छा, क्या कहते थे?
मोहल्ले वाले समझते थे कि वालदा इलाज के लिए अस्पताल लेकर जा रही है।
अच्छा।
क्योंकि सेहत मेरी इतनी अच्छी नहीं थी।
अच्छा अच्छा।
तो अच्छा। मुझे पहलवान बनने का शौक तो था, गुजरावाला में हर दूसरा आदमी जो है
हाँ।
वो या पहलवान होता है या वो बनना चाहता है, तो मैं अखाड़े गया।
हाँ।
तो जो उस्ताद पहलवान थे उन्होंने मुझे देखा तो कहते बेटा किस लिए आए हो? मैंने कहा मैं वर्जिश के लिए आया हूँ। तो उन्होंने कहा बेटा आप ऐसे क्या करो, रोजाना दो कुश्तियां देख लिया करो, तुम्हारी वर्जिश हो जाया करेगी।
काफी है वाव के लिए। अच्छा। तो इसका मतलब है कि आपको शुरू से, अगर आपने इन चीजों को याद रखा और एंजॉय किया, तो आपको शुरू से मिजा था तबीयत में, मतलब बचपन से आशकाना थी तबीयत आपकी।
हाँ, मेरा वैसे शुरू में ही मुझे था कि बात जो है उसको कोई खूबसूरत अंदाज देना चाहिए, क्योंकि रूटीन की बात जो होती है वो तो सभी करते हैं, तो मैं जिंदगी को एक नया एंगल शुरू से ही देता था।
अच्छा।
तो जब भी कोई ट्रेजेडी भी हो जाती थी तो मैं उसको खूब एंजॉय करता था।
अच्छा।
जैसे मैं मेरी जब शादी हुई तो मस्जिद शोहदा में जो है निकाह हुआ, निकाह के बाद जब मैं बाहर निकला तो मेरी जूती चोरी हो गई। तो अब मुझे जो जूती दी गई
हाँ।
वो दी गई बहुत बड़े साइज की
हाँ।
तो अब मुझे ससुराल जो है वहां चल के जाना था
हाँ।
तो अब वो बड़ी जूती थी, मैं तेज चलता था तो जूती से पांव निकल जाता था, आहिस्ता चलता था तो साथ चलने वाले आगे निकल जाते थे
हाँ।
तो मैंने कहा कि जो है वैसे तो शायद मुझे इतनी याद ना रहती, लेकिन उस जूती की चोरी ने मुझे जो है वो अपनी शादी नहीं भूलने दी।
तो वो जूती छुपाई नहीं गई थी, यानी ये सालियों का मजाक नहीं था, बल्कि सचमुच चोरी कर ली गई आपकी जूती।
अब मस्जिद में तो साले ही थे ज्यादा।
अच्छा। अच्छा अच्छा, हमारे कुछ कॉलर्स हमारे साथ हैं। उमर है हमारे साथ मियां वाली से। जी उमर, अस्सलाम वालेकुम। उमर। अच्छा, उमर का शायद फोन कट गया। और तारिक चुगताई साहब, आपका सवाल क्या है?
अस्सलाम वालेकुम।
जी वालेकुम सलाम।
डॉक्टर साहब से कुछ जोड़ों के दर्द का नुस्खा तो नहीं पूछना चाहता मैं। डॉक्टर साहब मुझे फखर है कि आज उनसे बात कर रहा हूँ। पूछना ये चाहता हूँ कि आमतौर पर कहा जाता है कि जो लोग मजा नगार होते हैं वो अंदर से कुछ किसी किसी भी होते हैं, डॉक्टर साहब जरा इसकी बात फरमा दें तो बहुत अच्छा होगा।
अच्छा जी डॉक्टर साहब, वजाहत कीजिए आपके। मेरा ख्याल है वैसे आप मुझे कोई गमजदा इंसान लगते तो नहीं, लेकिन बहरहाल बताइए।
अच्छा, ये हम जो होता है वैसे ही एक फर्ज कर लेते हैं कि जो मजाक लिखने वाले होते हैं वो बहुत दुखी होते हैं। शायद हमारे मजाक नगार जो थे उनकी शक्लें ही ऐसी थी कि उनको देखने से जो लगता था कि ये बहुत दुखी हैं,
लेकिन आपकी ऐसी शक्ल नहीं है।
ऐसा था नहीं।
हाँ सही सही कहा आपने. नहीं ये एक रोमांटिक सा आइडिया है असल में कि न जाने इसके पीछे क्या क्या गम छुपे हुए हैं मेरी हंसी के पीछे. जैसे कुछ फिल्में भी थी इंग्लिश की ऐसी कि एक जो जोकर है उसका जो मास्क है उसके पीछे क्या है, तो वो कुछ एक तसव्वुर बन गया है. लेकिन मैं नहीं समझती आपकी तहरीर.
अच्छा, वो जो होता है ना वो जोकर जो है वो तो एक उसका काम है, तो जिसमें अगर वो दुखी भी है तो तब भी उसको करना है.
हाँ.
जो कॉमेडी राइटिंग है ये एक क्रिएटिव अमल है. जब हम दुखी होते हैं तो हम डिप्रेस होते हैं. डिप्रेस आदमी जो होता है वो ना खुद खुश होता है ना किसी को खुश कर सकता है
और ना किसी को खुश होने देता है. ये भी एक मुसीबत है.
ना किसी को खुश होने देता है क्योंकि वो तो बिल्कुल नेगेटिविटी में बहुत ज्यादा आ जाती है ना.
जी बिल्कुल बिल्कुल.
जो मजा लिखने वाले लोग जो होते हैं वो खुद भी खुश रहते हैं, वो दूसरों को खुश भी रखते हैं ताकि वो लिख सकें. मैंने एक ड्रामा लिखा था बलदे दीवे, वो पंजाबी का ड्रामा था, तो बहुत सीरियस ड्रामा था, रोने वाला.
अच्छा.
तो 3 महीने ड्रामा लिखा, 3 महीने में रोता रहा.
अच्छा.
क्योंकि जब भी सीन लिखना तो पहले खुद रोना फिर वो रोने वाला सीन लिखना.
तो उसके बाद
मैंने कहा कि ये जो दुखी दुखी लिखते हैं ना.
हाँ.
ये लोग तो बड़े कमाल के हैं. मैंने तो जो है खुद भी खुश रहना है और दूसरों को भी खुश रखना है.
बिल्कुल सही है. वैसे आपने सचमुच यानी बहुत कम जो लोग हैं ये दावा कर सकते हैं, क्योंकि हमारे बहुत अच्छे अच्छे मिर्ज़ा निगार जो थे वो बदकिस्मती से उस दौर में थे जब मीडिया जो है इतनी यानी एक्सेस नहीं थी लोगों की कि वो फेसबुक पे भी देख रहे हैं, टीवी भी देख रहे हैं और यूट्यूब पे भी जा रहे हैं. आपकी खुशनसीबी ये है कि आपको बहुत वसी पैमाने पे देखा जाता है. तो मैंने सुना आपके एक रकीब होते थे, उनका नाम भी यूनुस भट्ट हुआ करता था, उन्हीं के डर से आपने यानी उन्हीं को अलग रखने के लिए आपने अपने नाम में डॉक्टर लगाया. तो वो कहाँ हैं, वो यूनुस भट्ट कहाँ हैं अब?
वो मुझे पता नहीं, बस गायब हो गए कहीं.
अच्छा.
नहीं मेरा ख्याल है कि शायद कुछ अरसा पहले शायद वो इंतकाल फरमा गए.
अच्छा अच्छा.
हाँ.
अच्छा चलिए ये एक अच्छी बात है कि मतलब आपके नाम के साथ उनका नाम अक्सर जब आप लेते हैं आप उनका जिक्र करते हैं और आप तो बड़ी खुशगवार अंदाज में करते हैं. हमारे साथ इस वक्त और भी कॉलर्स हैं और मुमताज़ हैं हमारे साथ सरगोधा से. जी मुमताज़ साहब.
जी भाई सुनाओ. अस्सलाम वालेकुम.
जी वालेकुम सलाम. अच्छा मुमताज़ अंजू मैं बड़े दिन बाद आए आप तो. जी 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 क्या सवाल है आपका?
जी मेहरबानी मैम, प्रोग्राम तो सुनते रहते हैं आपका, बड़ी नवाज़िश आपकी. डॉक्टर साहब को आदाब अर्ज़ करते हैं. कहते हैं कि मिजाज बिखेरने वाला जो होता है ना वो उदासी की दवा होता है.
हाँ, ये सही है.
तो मेरी डॉक्टर साहब से गुजारिश है कि ये गुजरांवाला में जो लोग है ना वो पहलवानों को भाई कह के बुलाते हैं और बरीक लोगों को पहलवान कहते हैं. ये भी क्या चक्कर है? जो पहलवान नहीं होते बरीक लोग होते हैं कमजोर, उनको पहलवान करे जी बाबूजी, पहलवान को कहते जी बाबूजी.
आपकी आवाज बिल्कुल मुमताज आवाज खराब हो गई आपकी, लेकिन जो मुझे बात समझ आई है वो ये है कि इन्होंने ये पूछा था कि गुजरांवाला में जो पहलवान है उन्हें भाई कह के पुकारते हैं लेकिन जो बरीक लोग होते हैं उन्हें पहलवान कहा जाता है. सच है ये बात?
असल में होता है ये कि पहलवान कहना जो होता है ना वो जरा इज्जत की बात है.
हाँ.
तो वो जो जितना कोई कमजोर आदमी होता है ना उसको जो है ना वो पहलवान जी कहते हैं, वो समझता है कि मेरी इज्जत कर रहे हैं. हालांकि उसे कहने वाले को पता होता है कि वो कितनी की इज्जत कर रहा है.
हाँ.
वो बड़े सलीके से उसका मजाक उड़ा रहा होता.
सही बात है. अच्छा अल्लाह देता शागिर जल्दी से अपना सवाल पूछ लें आप, तो फिर और बातें हम आगे चलते हैं. जी अल्लाह देता शागिर है.
अस्सलाम वालेकुम.
जी वालेकुम.
तो अभी निगार जो है दुखी भी होते हैं लेकिन वो तो खुशियां लोगों को खुशियां देते हैं. कितना है ये भी आपने अंदर जगह कर सकते हैं.
आप सबकी आज इत्तेफाक से टेलीफोनों की लाइन बहुत ही खराब है. आपको यूनुस साहब समझ में आया है इनका सवाल? शायद उन्होंने
मुझे लगा कि उन्होंने वही सवाल दोहराया जो हमने पहले बात की थी.
अच्छा तो चलिए फिर हम इसको जाने
देते हैं. कह रहे हैं कि जो होते हैं मजानगार वो सुना है कि बहुत दुखी होते हैं.
हाँ.
तो वो तो हम जवाब दे गए ना कि ऐसा नहीं है, क्योंकि ये हो सकता है कि आदमी की जिंदगी में कुछ ऐसे एक्सपीरियंसेस हुए हों जो ماضی میں اس کا حصہ ہوں, لیکن مزاح جو ہے وہ ڈپریشن کے یا اداسی کے موڈ میں نہیں لکھا جا سکتا. جب تک آپ خود خوش نہیں ہوں گے آپ مزاح نہیں لکھ سکتے.
بالکل, کیونکہ آپ دیکھیے کہ کرنل محمد خان یا شفیق الرحمان اور مشتاق احمد یوسفی یہ سب خوش لوگ تھے, مطلب یہ کوئی غم جو ہمارے بڑے نام ہیں اردو میں آپ سے پہلے. تو یہ بتائیے کہ ویسے آپ کے یہاں بھی ایک مرزا صاحب کبھی کبھی نظر آتا ہے کردار, تو یہ مشتاق صاحب سے مطلب کردار کے دیا آپ نے اس سے متاثر ہوئے, یا کون سا مرزا نگار ہے جو آپ پہ اثر ڈالا آپ کی شخصیت پہ اور آپ کی تحریروں پہ جس نے؟
اچھا, میں نے جب مزاح لکھنا شروع کیا تو میری دو کتابوں تک تو میں نے کسی مزاح نگار کو پڑھا ہی نہیں تھا.
اچھا,
اس کے بعد پھر میں نے یوسفی صاحب کو پڑھا, ایک دو سال جو ہے وہ میں ان کے سہر میں رہا, اور پھر جو ہے میں ابن انشاء سے متاثر ہوا, اور وہ پھر زیادہ میں اب تک جو ہے وہ ابن انشاء جو ہے ان کا جو انداز ہے نا, بہت سمپل سی بات, برجستہ, اور اس انداز میں پھر میں چلا گیا.
اچھا اچھا, ویسے ابن انشاء تو بہت ہی ان کا ایک نا بہت ہی مجھے بھی بہت پسند ہے ابن انشاء, ان کا مزاح اور کالمز دیکھیے, سوچیے جو شخص روز لکھتا ہو یا ہفتے میں ہر روز باقاعدگی سے لکھتا ہو اور ہمیشہ اس کو قائم رکھ سکے. تو یہی بات میں آپ سے پوچھنا چاہتی ہوں کہ آپ کے کمال یہ ہے, آپ اتنا لکھتے ہیں ٹیلی ویژن کے بہت سے ڈراموں کے لیے, ویسے لکھتے ہیں آپ کہاں اپنے مضامین وغیرہ, تو کیسے ہر دفعہ نئے موضوع کہاں سے آتے ہیں خیالات آپ کے یہاں پاس؟
مطلب یہ ایسے ہی ہے جیسے کسی گلاب کے پودے سے پوچھا جائے کہ اس پہ پھول کیسے لگتے ہیں, کیونکہ اس کو تو نہیں پتا ہوتا, یہ تو قدرت کے کام ہے, بس بیٹھتے ہیں تو آرٹیکل جو ہے وہ لکھا جاتا ہے,
تو
اس میں ہمارا اپنا کوئی کمال نہیں ہے.
نہیں خیر, کمال تو آپ ہی کا ہے, لیکن یہ آپ کو جس نے دی صلاحیت یہ کمال اس کا ہے, یعنی خدا داد ہے آپ کے پاس یہ چیز. اچھا, دادو سے نذیر صاحب ہمارے ساتھ ہیں. جی نذیر صاحب, ذرا جلدی سوال پوچھ لیجیے.
جی والو صاحب, سوال میں نے سے نہیں پوچھنا ہے, بس پرام آپ کا سن رہا ہوں, بہت اچھا لگ رہا ہے.
اچھا, بہت شکریہ آپ کا ہم سب کی طرف سے. اور عمر ہے میاں والی سے. جی عمر.
جی ڈاکٹر صاحب السلام علیکم.
وعلیکم السلام. جی
ڈاکٹر صاحب, ایک تو یہ ہے کہ وہ آپ کی جو ڈاکٹر یونس بٹ جب ڈرامے پہ آتا تھا نا, تو ہم بڑا وہ شوق سے دیکھتے تھے کہ اس میں اچھا ہوگا, لیکن میرا آپ سے سوال یہ ہے کہ بعض آوازیں ایسی ہوتی ہیں جس میں زندگی جھلکتی ہے, تو آپ ریڈیو پہ کیوں نہیں ہیں؟
اچھا ہاں, یہ تو ویسے آپ سے پوچھنا چاہیے کہ آپ ریڈیو پر کیوں نہیں آتے, اتنا اس کا تو ریچ بہت زیادہ ہے ریڈیو کی.
بس مجھے زیادہ سب سے زیادہ جو اچھا لگتا ہے وہ اپنی اسٹڈی میں بیٹھ کے لکھنا اور پڑھنا اچھا لگتا ہے. میرا بہت کم دل کرتا ہے کہ میں آ کے خود اسکرین پہ آؤں یا ریڈیو پہ آؤں یا ٹیلی ویژن پہ آؤں, مجھے زیادہ لکھنا اور پڑھنا زیادہ اچھا لگتا ہے.
اچھا,
عمر جو اچھا لگتا ہے میں وہی کرتا ہوں.
تو عمر صاحب نے جب یہ سوال پوچھا تو میرے ذہن میں ایک پروگرام آیا اشفاق صاحب کا, تلقین شاہ کے نام سے. تو آپ ویسے ڈاکٹر صاحب, مجھے معلوم ہے کہ مطلب یہ میں یہ نہیں کہہ رہی کہ آپ کی وجہ یہ ہے, لیکن ظاہر ہے معاوضوں کے لحاظ سے اور بہت ساری چیزوں کے لحاظ سے ریڈیو بہت پیچھے ہے یہ جو نجی ٹیلی ویژن ہے ان کے مقابلے میں, لیکن آپ کی آواز ان جگہوں تک پہنچ سکتی ہے جہاں نہ تو کیبل ہے اور نہ ہی مطلب وہ بہت سے چینل وہ دیکھ بھی نہیں سکتے, خاص طور پہ کیبل یا ڈش دونوں چیزیں. تو کبھی ریڈیو کے لیے کچھ لکھنے کا نہیں سوچا آپ نے, یا کسی نے اپروچ ہی نہیں کیا آپ سے ریڈیو والوں نے؟
میں نے جو ہے شروع میں تو ریڈیو کے لیے بھی لکھا.
اچھا,
لیکن پھر یہ ہوتا ہے کہ کبھی کالم نگاری کی طرف چلا جاتا ہوں, کبھی سیاست کی طرف کبھی چلا گیا, اب میں کامیڈی ڈرامے کی طرف ہے, تو ہو سکتا ہے میں واپس کبھی ریڈیو کی طرف یا کالم نگاری کی طرف واپس آ جاؤں.
آپ کو ریڈیو کی طرف کیونکہ کچھ یعنی ناقابل یقین ہے کہ اب تک پاکستان میں, ایک تو آپ تو خود ان موضوعات پہ لکھتے ہیں کہ بجلی نہ ہونا, اس وجہ سے بھی بہت سارے علاقے تو محرومی ہیں کہ وہ ٹیلی ویژن, ہم بلوچستان سے ہمیں بہت ایسے خط ملتے ہیں اور فاٹا وغیرہ سے کہ بجلی ہوتی نہیں وہاں پر, तो वो लोग टेलीविज़न वगैरह देख ही नहीं सकते। अच्छा मैं कुछ नाम पढ़ रही हूँ, इन सब ने आपको खुश आमदेद कहा है, क़य्यूमुद्दीन, मुमताज़ अली और आशिर खासखेली, इन्होंने सवाल वही आपसे सवाल पूछा था जो मैंने इससे पहले आपसे मालूम किया। मुमताज़ अली जो हैं उन्होंने भी मुबारकबाद दी आपको, इरफान अरशद और आशिक खांडे का सवाल मैंने आपसे पूछ लिया, नायाब नायाब और अज़रा, इन सब ने आपको खुश आमदीद कहा है। तो अब और भी कोई सवाल भेजेंगे तो मैं पूछती हूँ। अच्छा अब आप मुझे बताइए कि ये तो मुझे मालूम है कि आप मेडिकल पढ़ने के लिए लाहौर गए थे, तो उसके बाद आप गुजरांवाला छोड़ के वहीं के हो रहे हैं या फिर आप अभी भी कोई ताल्लुक है गुजरांवाला से आपका ख़ानदान के लिहाज से?
गुजरांवाला जो है बस आना जाना जो है वो होता है, चूँकि लाहौर ऐसा शहर है कि जहाँ आने के रास्ते तो बहुत से हैं लेकिन यहाँ से जाने के रास्ते नहीं है।
हाँ सही बात है, उसमें एक दिलकशी इतनी है उस शहर की अपनी, एक कमाल का शहर है। अच्छा वो मैं मुझे पहले ही पूछना चाहिए था, जब ये जूती जब चोरी हुई तो वाकई जो था वो शादी पसंद से आपने की, किस तरह से शादी हुई आपकी?
शादी जो थी मतलब अरेंज मैरिज थी, लेकिन उसमें मतलब पसंद जिस तरह इस्लामी तरीका होता है।
अच्छा
कि एक दूसरे को देखते हैं और फिर फैसला करते हैं।
तो अक्सर मैं कोटेशंस पढ़ती हूँ आपके, जो ज़रीं अक़वाल हैं आपने अपने उस पर भी डाल रखे हैं बहुत से अपनी फेसबुक पे तो बीवी काफ़ी नाराज़ हो सकती हैं उनको पढ़ के, उन तमाम अक़वाल को, तो होती हैं कभी खफा आपसे वो?
नहीं नहीं नहीं, वो असल में यही तो कमाल होता है ना कि जब बीवी को पता चल जाए कि ये पॉजिटिव आदमी है। हाँ। नेगेटिविटी जो होती है ना फील की जाती है ना।
हाँ।
तो बहुत सारी जो चीजें लिखी होती हैं उनमें जो होता है वो एंजॉय करने के लिए होती हैं, कुछ यूनिवर्सल चीजें होती हैं, कुछ एक पॉइंट ऑफ व्यू होता है।
हाँ।
लेकिन उसमें जो होता है कोई भी मेरी ऐसी किसी भी चीज पे वो उसी तरह ही हंसती है जिस तरह आम व्यूअर देखने वाला पढ़ के हंसता है।
अच्छा और तीन नन्हे मुन्ने भी आपके साथ जो बड़े हो गए होंगे बच्चे आपके, तो कितने तीन बच्चे हैं आपके बेटे?
तीन बेटे और एक बेटी है।
अच्छा बेटी छोटी है आपकी?
जी बेटी छोटी है।
हाँ क्योंकि तस्वीरें जो मैंने देखी ना तो वो वहीं तक थी जहाँ पे तीन बेटे आप थे, तो मुझे पता नहीं था कि वो एक। तो बच्चे बड़ा बच्चा कितना है आपका?
अच्छा मेरा जो है वो ए लेवल में है।
अच्छा तो फिर तो वो उस उम्र में है कि समझ सकता है, तो ये बच्चे सुनते हैं आपकी चीजें देखते हैं?
बस कोई मतलब बहुत ज्यादा नहीं।
अच्छा
इतना उनको अदब से, अब यहाँ जो है वो जो ग्रामर स्कूल है वो वैसे भी हम उर्दू लिखने वालों से तो हमें बच्चों को दूर कर ही देते हैं।
हाँ सही बात है, लेकिन खुशकिस्मती से आपके तो टेलीविजन पे आप है ना, तो पढ़ने की जरूरत नहीं है, सुना भी जा सकता है आपको, ये आपका प्रिविलेज है कि आप उस तबके तक भी पहुँचते हैं। एक साहब ने यही लिखा है शकील मीर ने आपके लिए कि बहुत कमी है अच्छा मिजाज लिखने वालों की और भी आने चाहेंगे। तो ये सवाल भी मैं आपसे पूछूंगी कि किन को आप समझते हैं आपके बाद जो लोग आए जिनको आप समझते हैं कि वो बहुत अच्छा मिजाज लिख रहे हैं, लेकिन अशरफ गाजी और मोहम्मद इन्होंने भी आपको खुश आमदीद कहा जी, तो कौन से हैं आपके नज़र में इस वक्त अच्छे लिखने वाले मिजाज निगार?
अभी इसमें है मजाक की जो है बहुत सारी फार्म में काम कर रहे हैं, कुछ लोग फिल्म लिख रहे हैं, जैसे लिख रहे हैं अली इमरान साहब हैं जिन्होंने वो बुलबुले लिखा था, तो वो टेलीविजन के लिए अच्छी कॉमेडी लिख रहे हैं, और कुछ लोग जो है वो कालम नगारी भी कर रहे हैं, कुछ लोग आर्टिकल्स भी लिख रहे हैं, तो अब बहुत स्पेशलाइज सा हो गया, हर कोई मजाक के मुख्तलिफ एरियाज में काम कर रहा है। हमारा दौर ऐसा था जिसमें हम अदब से फिर टेलीविजन और अखबार में आए, तो ये लोग जो है ये डायरेक्ट ही जो है वो या टेलीविजन पे आते हैं या अखबार में आते हैं एम ए जर्नल करके।
अच्छा गुलाम मुर्तजा जो है गुलाम मुर्तजा जो है ने भी यही सवाल आपसे पूछा था, लेकिन उनका नए नहीं बल्कि उनका एक जनरल सवाल था कि सब पसंदीदा मिजाज निगार कौन है आपका?
इब्ने इंशा।
اچھا آپ نے ابھی ہاں ابن شاہ کا بتایا, ٹھیک ہے. تو اچھا یہ بتائیے ڈاکٹر صاحب, اتنی چیزیں آپ نے لکھی ہیں ٹیلی ویژن کے لیے, اس میں آپ کی اپنی پسندیدہ, یعنی اس میں میں دیکھتی ہوں کہ سیاستدانوں کا کافی تذکرہ ہوتا ہے, اور پہلا تو سوال میرا یہ ہے کہ کون کون برا مانتا ہے سیاستدانوں میں سے, لیکن وہ کون سا سیاستدان ہے جو کہ بہترین ہے آپ جیسے مزاح نگاروں کے لیے, یعنی وہ آپ کو بہت موقع دیتا ہے کہ آپ ان پہ بات کر سکیں؟
اچھا
تو وہ ناراض نہیں ہوتے,
وہ اتنے اتنے مطلب بڑے دل کے ہیں کہ وہ مطلب خود ہی فون کر کے تعریف بھی کرتے تھے, حالانکہ ہم ان کا کافی زیادہ جو تھے اسکٹ بناتے تھے, اسکیچ بناتے تھے, اور مطلب بہت ہی اچھا ان کا رویہ تھا. باقی جو ہے نواز شریف صاحب کا رویہ اچھا تھا, لیکن دوسرے بہت سے پولیٹیشنز ہیں, وہ الطاف حسین, مولانا فضل الرحمان, شہباز شریف, اور ہاں اچھا مشرف صاحب جو تھے ان کا بھی بہت اچھا تھا, وہ بھی پروگرام جو تھا وہ اگر نہیں ٹائم ملتا تھا ریکارڈ کر کے دیکھتے تھے.
اچھا
تو مطلب کچھ لوگ بہت ڈس لائک کرتے تھے, کچھ لوگ جو ہے جو بڑے ظرف کے لئے لوگ تھے وہ بھی کرتے تھے اور پابندی سے دیکھتے بھی تھے اور فیڈ بیک بھی دیتے تھے.
تو کبھی آپ پہ کوئی مصیبت آئی, کسی مشکل میں پڑے اپنی تحریروں کی وجہ سے؟
وہ مصیبتیں جو ہیں وہ میرے خیال ہے میرے سامنے آگے مصیبتیں شاید چھوٹی ہو جاتی تھی, میری کوئی ضروریات اتنی زیادہ نہیں ہیں اور میری کوئی کمزوریاں اتنی زیادہ نہیں ہیں کہ میرے سامنے آگے بڑی ہوتی.
اچھا تو موقع نہیں مل سکا کسی کو اس لیے؟
ہاں
یہ تو بہت بڑی بات ہے, اور یہی اصل میں ایک ٹیسٹ یہی ہوتا ہے نا کہ جب آپ کی اپنی کمزوریاں نہ ہو تو ذرا مشکل ہو جاتا ہے آپ پہ ہاتھ ڈالنا نا کسی بھی طرح سے. تو اچھا اب آپ کے کوئی ایسے پروجیکٹ جن پہ آپ خود سے کیوں نہیں اپنا کوئی پروڈکشن ہاؤس یا کوئی ایسی چیز کا بھی خیال آیا کہ جس میں آپ بالکل اپنی من پسند کام کر سکیں, یا آپ کو موقع ملتا ہے بالکل پورا پورا جو کچھ آپ کرنا چاہتے ہیں وہ آپ کرتے ہیں؟
میں نے ہمیشہ سے جب بھی کوئی بھی پروڈکٹ کی ہے پروجیکٹ میں کرتا ہوں تو اس کا پروجیکٹ ہیڈ میں خود ہوتا ہوں, چاہے میں کسی کے ساتھ ہی مل کے کر رہا ہوں, کسی چینل کے ساتھ مل کے کر رہا ہوں, تو وہ سارے رائٹس ہوتے ہیں جو ایک پروڈیوسر کے پاس ہوتے ہیں.
جی اچھا ایک ہمارے بہت اچھے کالر ہیں اختر حسین صاحب, خوش آپ سے, یہ بھی آپ سے کچھ پوچھنا چاہتے ہیں. جی السلام علیکم اختر صاحب.
السلام علیکم. جی بالکل تو جی بادشاہ واحد شخص ہیں جی واحد فیملی سے جو ہاتھوں سے کھانے کے بجائے لکھنے کا کام کر رہے ہیں اور بہت اچھا مزاح لکھ رہے ہیں.
تو لیکن سوال جلدی سے پوچھنے وقت نہیں ہے. جی
ہمارا مزاح ہے کہ آپ کھیتر کی حد تک جو مزاح ہو رہا ہے نا جی وہ بہت گھٹیا اور لوگ اسی طرح مستوش کھانے ہوتا ہے. کیا کوئی ایسا کوئی آپ ادارہ بنا رہے ہیں جس کی وجہ سے لوگوں کو اچھا مزہ آگے آنے والی نسل کو مل سکے؟
جی ڈاکٹر صاحب یہ پوچھنا چاہتے ہیں کہ جس قسم کا پھکڑ پن نظر آتا ہے مزہ کے نام پر, کیا اس کے لیے کچھ آپ کوشش کر رہے ہیں کہ اسے بہتر کیا جا سکے؟
اس کے لیے تو میری تو یہی کوشش ہوتی ہے کہ میں جو ہے ایک بہتر کام اور معیاری کام کر.
جی
کیونکہ وہ کام جو ہوتا ہے وہ خود ہی ایک سمبل بنتا ہے.
بالکل.
باقی ٹیلی ویژن جو ہے اور ادارے جو ہیں ان کی ضروریات مزاح کی اتنی زیادہ ہیں کہ ان کو جو ہے وہ پھر پکڑ بن اور یہ ساری چیزیں جو ہیں وہ ان کو چلانی پڑتی ہیں,
اور میرے خیال ہے اس میں روکنے میں دیکھنے والا یا زیادہ بڑا کردار ادا کر سکتا ہے کہ وہ نہ جائے ان چیزوں کو نہ دیکھے. تو ہمیشہ کی طرح بہت شکریہ کہ آپ آئے, اور کوئی اور جلدی سے کوئی اس بٹ مینوفیکچرنگ انڈسٹری جیسا کوئی اور واقعہ کوئکلی ہے ذہن میں؟
جب ٹائم کی لمٹ لگ جاتا ہے نا تو پھر دماغ بھی جاتا ہے.
ہاں صحیح بات ہے. اور یہ
موسیقی بھی بہت ہی جو ہے نیک تمنا ہے لوگوں کے لیے, اور ہنستے رہے مسکراتے رہے, اور ترانہ جو ہے یہ بھی رسول پاک کی سنت ہے اور یہ بھی نیکی کا کام ہے.
بالکل
مسکرائیں اور دوسروں کو بھی مسکرانے.
بہت شکریہ ڈاکٹر یونس بینڈ آپ کا, اور سامعین اس کے ساتھ ہی اجازت دیجیے ہم سب کو, انشاءاللہ آئندہ ہفتے آپ سے پھر ملاقات ہوگی گلرخ کی, اور میری جانب سے خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔